संसद गतिविधि। नमस्कार, कार्यक्रम संसद गतिविधिमा हार्दिक स्वागत छ।
संघीय संसद सचिवालयको सहकार्यमा रेडियो नेपालबाट तयार पारेको यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:40 बजेदेखि 15 मिनट प्रसारण हुने गर्दछ।
संसद गतिविधि देशका विभिन्न स्थानमा रहेका 26 एफएम रिले स्टेशनका साथै हाम्रो वेबसाइट www.radionepal.gov.np र www.onlineradionepal.gov.np मा एकैसाथ संसारभर सुन्न सक्नुहुन्छ।
संसदीय काम कार्यवाहीको प्रभावकारिता र गुणस्तरीय कानून निर्माणका माध्यमले संसदलाई जनमुखी बनाउँदै संसदीय गतिविधिहरूलाई नागरिकसम्म पुर्याउन यो कार्यक्रम तयार पारिएको हो।
आजको कार्यक्रममा महाअभियोग सिफारिश समितिले निर्माण गरेको कार्यविधिका विषयमा समितिका सदस्य रामबहादुर विष्टसँग गरिएको कुराकानी, सभामुख अग्निप्रसाद सापकोटासँग दक्षिण कोरियाली संसदीय प्रतिनिधिमण्डलद्वारा भेटवार्ता गरेको प्रसंग र विश्व शान्ति र सहिष्णुतामा सहकार्य गर्ने विषयमा संघीय संसद र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पीस बीच भएको सम्झौता प्रस्तुत गर्छौं।
सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। सभामुख सापकोटालाई उहाँको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि मण्डलले आइतबार शिष्टाचार भेट गरेको हो। भेटमा नेपाल र दक्षिण कोरिया बीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो। सो अवसरमा सभामुख सापकोटाले नेपाल र दक्षिण कोरिया बीच कूटनीतिक सम्बन्ध स्थापनाको 48 वर्षमा दुई देशका जनता र सरकार बीच सुमधुर सम्बन्ध रहेको बताउनु भयो। उहाँले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुशी व्यक्त गर्नुभयो। सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौँको फोहोर मैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताउनुभयो। भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ली स्याङ हेयोनले आफूहरू दक्षिण कोरियाको संसदमा रहेर नेपाललाई माया गर्ने सांसदहरू भएको बताउनुभयो। प्रतिनिधि मण्डलका सदस्यले कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्केपछि श्रम मन्त्रीसँग छलफल गर्ने जानकारी दिनुभएको थियो। वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलले नेपालका विभिन्न शहरमा फोहोर मैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौँको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्केपछि गहिरो अध्ययन गर्ने जानकारी दिनुभयो।
सभामुख अग्निप्रसाद सापकोटासँग ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पीस GCTPका उच्च अधिकारीहरूले भेटवार्ता गरी नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताउनु भएको छ। GCTPका अधिकारीहरूले सोमबार सभामुख सापकोटासँग सिंहदरबार स्थित उहाँको कार्यकक्षमा भएको शिष्टाचार भेटमा नेपालबाट धेरै कुरा सिक्न चाहेको बताउनु भएको हो। भेटमा विश्व शान्ति र सहिष्णुताका क्षेत्रमा काम गर्न विश्वका 90+ देश संलग्न GCTPका वर्तमान अध्यक्ष अहमद अल जरवानले भन्नुभयो, शान्ति र सहिष्णुताको संस्कार सबैले अंगीकार गर्नु आवश्यक छ। यसका लागि हामीले नेपालको शान्ति प्रक्रियाबाट धेरै सिक्नु छ। अध्यक्ष जरवानले नेपालको शान्ति स्थापनाको राम्रो उदाहरण रहेको एवं विविधता बीच एकता कायम रहेको कुराले विश्वका धेरै देशका सांसदलाई नेपाल आउन प्रेरित गरेको बताउनुभयो। सभामुख सापकोटाले विश्व शान्ति स्थापनार्थ काम गरिरहेका संस्थाहरूबीच ऐक्यबद्धता र सहकार्य जरूरी रहेकोमा जोड़ दिनुहुँदै आफू नेतृत्वको संघीय संसद सहकार्यका लागि सधैँ तयार रहेको बताउनुभयो। भेटमा GCTPका फरक फरक देशका 13 सदस्यीय प्रतिनिधि मण्डलका सदस्यहरूले लैंगिक समानताका क्षेत्रमा नेपालले गरेका काम उदाहरणीय रहेको बताउनुभयो। यसैबीच नेपालको संघीय संसद र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पीस बीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। संघीय संसद भवन नयाँ बानेश्वर स्थित लोत्से हलमा आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा नेपालका तर्फबाट प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र जीसीटीपी का तर्फबाट जोरान भोस्कीले हस्ताक्षर गर्नुभएको हो। समझदारी पत्रमा विश्वशान्ति र सहिष्णुताका लागि सहकार्यका विषय समावेश गरिएका छन्।
अन्तर्व्यवस्थापिका संघको 145 महासभा 2079 असोज 25 गतेदेखि 29 गतेसम्म रुवाण्डाको किगाली शहरमा हुने भएको छ। सम्मेलनमा नेपालबाट 9 सदस्यीय प्रतिनिधि मण्डलको सहभागिता रहनेछ। प्रतिनिधि मण्डलमा संघीय संसद राष्ट्रिय सभाका अध्यक्षको नेतृत्वमा 9 सदस्यीय टोली रहनेछ। प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यहरू प्रकाश पन्त, नरपति लुवार, बिना पोखरेल र नन्दा चपाई हुनुहुन्छ। यसै गरी प्रतिनिधि मण्डलमा संघीय संसदका महासचिव डाक्टर भरत राज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, उपसचिव दशरथ धमला, अध्यक्षका स्वकीय सचिव उदय तिमिलसिना हुनुहुन्छ। महाभियोग सिफारिश समितिले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोगका सम्बन्धमा सोधपूछ बयानका लागि भदौ 15 गते बिहान 11 बजेको बैठकमा बोलाउने निर्णय गरेको छ। समितिले प्रधान न्यायाधीश जबरालाई लगाइएको महाभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिन सार्वजनिक सूचना गर्ने र राष्ट्रिय स्तरका कानूनी र न्यायिक क्षेत्रका संघ संस्थालाई पत्रचार गर्ने निर्णय समेत गरेको छ। यसै गरी समितिले आन्तरिक कार्यविधि र कार्यतालिका समेत पारित गरेको छ। समितिले महाभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिनका लागि भदौ 12 गतेसम्म 3 दिनको समय दिने, 15 गते प्रधान न्यायाधीशसँग सोधपूछ बयान लिने र 19 गतेभित्र प्रतिवेदन तयार गर्ने गरी कार्यतालिका पारित गरेको छ। यी लगायतका विषयमा हामीले महाभियोग सिफारिश समितिका सदस्य रामबहादुर विष्टसँग कुराकानी गरेका छौं।
कार्यविधि र कार्यतालिका पास पनि भइसकेका छ। कार्यविधि भन्नाले अब काम कारवाही गर्ने तौर तरिका कसरी हुने भन्ने कुरा हुन्छ। प्रधान न्यायाधीशलाई बोलाउनु पर्ने हुन्छ। उहाँलाई बोलाउँदाखेरि गोप्य रूपमा उहाँलाई बुझ्ने, उहाँको बयान लिने हो कि अथवा यसमा सार्वजनिक गरेर मिडियालाई पनि खुला गर्ने कि भन्ने विषयमा कतिपय कुराहरू गोप्य राख्नुपर्ने हुन्छ। जस्तै हिजोसम्म त पत्रकारहरू पनि खुला हामीले राखेका थियौं, उहाँहरूलाई आह्वान गरेका थियौं। कतिपय गोप्य राख्ने कुराहरूलाई पनि अब समितिमा हेरफेर गरेर बुझेर ती कुराहरू के गोप्य रहन्छन्, कार्यविधि भनेको अब यसको सीमा क्षेत्र छ एउटा, त्यसभित्र रहेर हामीले काम गर्नुपर्ने हुन्छ। समितिले निर्णय गरेको तोकेको कुराहरू हुन्छ। अब बैठकमा पनि अनिवार्य उपस्थिति हुने भन्ने कुरा पनि छ। अनिवार्य उपस्थिति पनि कतिपय जरुरी काम परिरहेको छ मान्छेको, त्यो जानकारी दिएर अब अध्यक्षता ग्रहण गर्नेलाई जानकारी दिएर कोही साथीहरू बाहिर पनि जान सक्ने अथवा काममा व्यस्त पनि हुन सक्ने अवस्था हुनसक्छ। अनिवार्य भनेर अनिवार्य आउनै पर्ने भयो भने त गाह्रो अवस्था हुन्छ। जे जस्तो भयो भने समय मिलाएर कमसेकम 11 जनाको यो समिति छ, समितिमा अल्पमत अथवा कोरमै नपुग्ने खालको पोजिसन गराउनु भएन। कसैलाई जरुरी पर्यो भने अब 1-2 जना साथीहरू जानु पनि सक्नुहुन्छ। बहुमत छ भने अनि समितिले आफ्नो काम अगाडि बढाउँछ। यस्ता कुरा भइराखेका हुन्छन्। उजुरीका सन्दर्भमा सूचना कसरी के गर्ने भन्ने कुराहरू छ। जस्तै अब सार्वजनिक सूचना प्रकाशित गर्ने भनेर त्यो सूचना जाँदैछ र सबैलाई आह्वान गर्ने, प्रधान न्यायाधीशमाथि लागेका आरोपहरू, तथ्यगत कुराहरू, प्रमाणहरू के छन् तपाईँहरू दिनुहोस् भनेर सार्वजनिक सूचनामा जाहेर गर्ने, सबैलाई छुट छ यसमा। त्यसमा अरू थप कुरा के भन्दाखेरि कसलाई कसलाई चिठी पनि दिनुपर्छ भन्ने कुरा भएको हुनाले चिठी कसलाई दिने भन्ने सन्दर्भमा कानूनी क्षेत्रको राष्ट्रिय स्तरका संघ संस्थाहरूलाई चिठी दिने भन्ने कुरा हामीले गरेका छौँ। त्यसभित्र बार एसोसिएसनदेखि लिएर पूर्व प्रधान न्यायाधीशदेखि लिएर कानूनसँग सम्बन्धित संस्थाहरूको पत्र पठाउने काम पनि अब आज नत्र भोलिदेखि पठाइने हुन्छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराज्यूलाई नै पत्र गइसकेका छ, त्यस कारण उहाँलाई बोलाउने काम पनि भइसकेका छ।
यहाँहरूले उजुरी अनि सूचना आह्वान गर्नुभएको छ, यो उजुरी अनि सूचना चाहिँ कसरी दिन सकिन्छ?
त्यो त अब संस्थाहरू छन्, उनीहरू बसेर मिटिङ गरेर 3 दिनभित्र यहाँ बुझाउनु भनेको छ। हामीले 3 दिनभित्र भएका प्रमाणहरू, आवश्यक भएका कुराहरू, चित्त नबुझेको कुराहरू हाम्रो यहाँ आउँछ, समितिमा आउँछ। त्यो चाहिँ आइसकेपछि अनि सम्पूर्ण समितिका सदस्य साथीहरूलाई हामी डिस्ट्रिब्युट गर्छौँ। त्यसको अध्ययन हामी गर्छौँ। अध्ययन गरेर प्रधान न्यायाधीशलाई लगिएको बयान जो छ, त्यो बयान र ती अरू आएका जो प्रमाणहरू छन् त्यसलाई एक ठाउँ राखेर अध्ययन गरेर छलफल गरेर एउटा मिटिङ बसेर अनि 20 गतेभन्दा अघि मिटिङ बसेर अन्तिम छलफल गरेर प्रतिवेदन 20 गतेसम्म टेन्टेटिभली 20 गतेसम्म प्रतिवेदन तयार गर्ने भन्ने कुरा छ।
यहाँहरूले 15 गतेलाई प्रधान न्यायाधीशलाई समितिमा बोलाउनु भएको छ, र कतिपय संस्था अथवा व्यक्तिहरूलाई पनि यहाँले आमन्त्रण गर्नुभएको छ, यो चाहिँ भौतिक रूपमा हुन्छ कि अर्थात् भर्चुअल रूपमा हुन्छ, के व्यवस्था गरिएको छ?
भर्चुअल रूपमा हुँदैन, अब यो समय छोटो भएको हुनाले अब बाहिर मिडियाले फास्ट ट्र्याक हुन्छ, त्यस्तै अब छोटो बाटो हामीले अप्नाएर प्रमाण पनि जुटाउने, अनुसन्धान पनि गर्ने, सुझाव पनि लिने, छोटै समयमा पनि सब काम गर्न सक्नुपर्छ भनेर रातो दिन नै काम गरेर यो टुङ्गो लाउनुपर्छ भन्ने कुरा छ। प्रधान न्यायाधीशलाई निलम्बित भन्ने शब्द पनि यता हुँदो रहेनछ, प्रधान न्यायाधीश नै भन्नु पर्दो रहेछ। प्रधान न्यायाधीशलाई सशरीर नै उपस्थित गराएर हामी बयान लिन्छौँ उहाँको, अनि भर्चुअल बाटो हुँदैन, अनि अरूले त प्रमाणहरू जुटाएर यहाँ पेश गर्नुहुन्छ, त्यसका आधारमा हामी अध्ययन गर्छौँ। अध्ययन गरेर सबै साथीहरूले बुझेर छलफल गरेर एउटा निक्रोलमा पुगेर अनि प्रतिवेदन तयार भइसकेपछि अनि सदनमा प्रतिनिधि सभामा हामी पेश गर्नुपर्ने हुन्छ।
प्रधान न्यायाधीशज्यूलाई सशरीर समितिको बैठकमा उपस्थित गराउनुहुन्छ र अरू यहाँले आमसँग लिने जुन सूचना छ, जुन उजुरी छ, विभिन्न संस्थाहरूसँग लिने उजुरी छ, त्यसको अध्ययन अनुसन्धान अर्थात् त्यो सूचना कसरी लिइन्छ र त्यसलाई कसरी
विश्लेषण गरिन्छ? यो समय त हामीलाई के भन्दाखेरि समितिको पहिलो बैठक बसेपछि 3 महिनाभित्र यो काम सिद्ध्याउनु भन्ने छ, संविधानमा त्यो व्यवस्था छ, हाम्रो नियमहरूमा त्यो व्यवस्था छ। 3 महिना त टाइमै रहेन, अब चुनावले गर्दाखेरि हामीले त्यो समय छैन, त्यो समय भइदिएको भए कानूनी क्षेत्रका संघ संस्थाहरूलाई सबैलाई बोलाएर बुझ्ने, उहाँहरूको पनि बयान लिने भन्ने कुरा हुन्थ्यो। त्यति मात्र नभएर आवश्यक पर्यो भने मलाई लाग्छ 58 जना रहेछन्, 95 भनेको 58 जना सांसदहरूले जो चाहिँ हस्ताक्षर गरेको छ नि त, आरोप लगाएर प्रधान न्यायाधीशमा जो हस्ताक्षर गरेको छ, उहाँहरूलाई पनि बुझ्नुपर्ने अवस्था आउँछ। त्यसरी बुझ्दै गर्दाखेरि अर्को 3 महिना थप्यो भने हामीले नपुग्ने भयो, त्यसमा यो लम्ब्याउनु पर्छ, सबलाई बुझ्नुपर्छ भन्नु, बुझ्नु त अति राम्रो कुरा हो, समय अभावका कारणले गर्दाखेरि हामी चाहिँ नि अनि सुझाव मात्रै दिनुहोस्, प्रमाण मात्रै दिनुहोस्, आरोप लागेको के विषय हो, तपाईँ चित्त नबुझा के हो भनेर हामी यसरी पत्र लेखेर उहाँहरूसँग सुझाव माग्दैछौँ, कलेक्सन गर्दैछौँ। प्रधान न्यायाधीशलाई त जसको बारेमा नै मुद्दा छ उहाँलाई त मौका दिनु पर्यो, उहाँले बोल्ने मौका दिनु पर्यो, उहाँले बयान दिने मौका दिनु पर्यो, उहाँले सफाई लिने मौका दिनु पर्यो, उहाँलाई उहाँलाई त सशरीर उपस्थित गराउनु त उपयुक्त हो जस्तो लाग्छ मलाई, नभए त उहाँको बारेमा थाहा पनि हुँदैन, उहाँलाई प्रश्न पनि आउँछ, आरोप लागेको कुराको पुष्टि पनि गर्नुहोला, त्यसकारण उहाँलाई यो समय अभावका कारणले अरूलाई बोलाउनु नसकिएको, नभए हाम्रो चाहना, समितिको चाहना सबैलाई बोलाएर चाहिँ नै बयान लिनुपर्छ, कुरा बुझ्नुपर्छ भन्ने नै थियो, समय अभावको कारणले त्यो गर्न नसकिने भयो।
यहाँहरूले निकै छलफल गरिरहनु भएको छ, मिटिङहरू पनि निरन्तर भइरहेका छन्, यसको कार्यतालिका चाहिँ कस्तो छ, एकताल कार्यतालिकाको बारेमा पनि जानकारी गराइदिनुहोस्।
1 गतेबाट शुरू भएको यो बैठक हो, 1 गतेदेखि अब हिजोसम्म बैठक अब बीचबीचमा बस्यो हाम्रो, त्यसपछि अब प्रधान न्यायाधीशलाई पत्र दिनुको तात्पर्य के भन्दाखेरि कमसेकम 7 दिन अगाडि 7 दिनको सूचना दिएर उहाँलाई अवधि दिएर उहाँलाई पत्र लेख्नुपर्छ भन्ने कानूनमै व्यवस्था भए हुनाले 7 दिनपछि भन्दाखेरि 15 गते ठ्याक्कै पुग्दो रहेछ हिजोको मितिदेखि, त्यसकारण 15 गते हामीले उहाँलाई बोलाएको हो। उहाँको सबै बयान भइसकेपछि सबै प्रमाण जुटिसकेपछि 16-17 गते भनौँ न एउटा मिटिङ राखेर त्यस विषयमा हामी छलफल गर्छौँ, व्यापक रूपमा छलफल हुन्छ अनि अध्ययन गर्छौँ, त्यो आएका प्रमाणहरू जुटाउँछौँ हामी, प्रधान न्यायाधीशको जवाफ कस्तो आयो त्यो पनि हामी हेर्छौँ, त्यो सबै अध्ययन गरिसकेपछि त्यसको आधारमा 19-20 गते भनौँ न बैठक बसेर टुङ्गोमा पुग्नुपर्ने अवस्था आउँछ, टुङ्गोमा पुगिसकेपछि प्रतिवेदनमा तयार हुन्छ, त्यो प्रतिवेदन अब अन्यथा केही भएन भने मैले 20 वर्षसम्म भने अब त्यसमा 22-23 पनि होला केही होला होइन, काम गर्दै गर्दाखेरि कहिलेकाहीँ अवरोध पनि भइदिन सक्छन्, त्यो स्थिति छ। अरू त समितिको बैठकमा त्यस्तो अवरोधहरू केही पनि भएको छैन, सबै समितिका सम्पूर्ण सदस्य साथीहरूको सोचाइ यो टुङ्गो चाहिँ लाग्नुपर्छ है, यो विषयमै अट्किनु हुँदैन, भोलि हामी आरोपित हुन सक्छौँ, यो समितिलाई हामीले दोष लाउन सक्छ, त्यसकारण छिटोभन्दा छिटो टुङ्गे भने विधि के हो त्यो विधि हामीले अप्नाउनुपर्छ भनेर सबै साथीहरूको सोच त्यही छ, सत्तापक्ष प्रतिपक्ष भन्दा केही छैन, सम्पूर्ण सदस्यहरूको एकमुख भएको छ अहिले।
यहाँहरूको कार्यतालिका अनुसार यहाँहरूले 20 गते प्रतिवेदन तयार गर्नुहुन्छ र प्रतिनिधि सभा समक्ष पेश गर्नुहुन्छ, प्रतिनिधि सभामा यहाँहरूको प्रतिवेदन पेश भइसकेपछि त्यसपछि हुने प्रक्रिया चाहिँ के रह्यो?
हामीहरू मध्येबाट अब एकजनाले प्रतिवेदन पेश गर्छ, ज्येष्ठ सदस्यले गर्नुपर्ने मैले पेश गर्छु, त्यो पेश गरिसकेपछि अब त्यस विषयमा सभामुखले त्यति बेला नै अब बोल्ने प्रक्रिया अथवा छलफलमा लिन सक्नुहुन्छ, नभए छलफललाई समय तोक्नुहुन्छ, समय तोकिसके छलफल हुन्छ, छलफल भइसकेपछि यसलाई अझ फेरि थप कुरा गर्नका लागि यो एउटा विधेयकको रूपमा भनौँ न यसलाई यो प्रस्तावलाई अनि फिर्ता पनि गर्ने कानूनमा व्यवस्था रहेछ, फिर्ता गरेर समिति अझ डिटेल रूपमा अक्षर अक्षर गरेर अझ छलफल गर्ने भन्ने पनि आउन सक्छ भन्छन्, त्यो आइसकेपछि फेरि जसरी नागरिकता विधेयक चाहिने राष्ट्रपतिबाट फिर्ता आयो नि त प्रतिनिधि सभामा फेरि अझ त्यसलाई बहुमतमा जो पास गरेर पठायो त्यस्तै खालको पनि हुन सक्छ अथवा सभामुले त्यहाँ नै समितिमा नपठाएर त्यही नै छलफल गरेर टुङ्गो लाउनुपर्छ भन्ने पनि हुनसक्छ त्यसै टुङ्गो लायो भने बहसको लागि खुला बहस हुन्छ छलफल हुन्छ छलफल भइसकेपछि सर्वसम्मत ढंगले यसलाई पास गर्नुपर्ने हुन्छ मायाजी प्रसाद पास गर्नलाई त टू थर्ड मेजोरिटी चाहिनेका लागि त सबैले साथ दिनु पर्यो साथ नदिए त पास हुँदैन पास हुने नहुने कुरा अहिले नै भन्न नसक्ने अवस्था छ यहाँ
मक्सी चारको निर्वाचन नजिकिँदैछ यसका लागि समानुपातिक अनि प्रत्यक्षतर्फ पनि आफ्नै ढंगले प्रक्रियाहरू अगाडि बढ़िरहेका छन् भनेपछि यो निर्वाचन अगाडि अर्थात यही संसदले नै टुङ्गो लगाउनेमा चाहिँ हामी कतिको आशावादी हुन सक्छौ के अपेक्षा गर्न सक्छौ
अब यो चाहिँ के कारणले ढिला भयो यो कुरा त अब आम पब्लिकलाई थाहा भएको विषय भयो हाउस पनि सुचारू रूपले चल्न नसकेको अवस्था थियो त्यस पछाडि अब कोविडको कारणले पनि अलिकति लटपट पर्यो भयो होला सरकारलाई पनि सबैलाई त्यहाँ ढिला रूपमा यो शुरू भएको हुनाले अब शुरू गर्ने यति चाहिने सिरियस कुरा छ यो शुरू गर्ने यत्तिकै छोडिदिएपछि त राम्रो भएन यसलाई टुङ्ग्याउनु पर्छ भन्ने सोच हामीहरूको छ अनि तपाईँले भने जस्तै अब मुख्य चार गते त निर्वाचनै छ निर्वाचनभन्दा अगाडि टुङ्गिएन भनेको औचित्य पनि केही भएन यो महाअभियोग प्रस्ताव दर्ता गरे उनके काम भएन समिति बनाएको कुनै औचित्य भएन त्यसले गर्दाखेरि अब समय अवधि यही मेन कुरा प्रधान न्यायाधीशको हामीले कुरा बुझ्ने हो बयान लिने हो उहाँको त्यस पछाडि अरू डकुमेन्टहरू प्रमाणहरू जुटाएर जाने छलफल गर्ने हो अब छिटोभन्दा छिटो अध्ययन गरेर टुङ्ग्यो भनेपछि टुङ्गिन नसक्ने अवस्था छैन अहिलेसम्म सरकार पक्ष प्रतिपक्ष समितिका सदस्य साथीहरू सबैले यसलाई टुङ्ग्याउनु पर्छ है भन्ने कुरा छ मलाई लाग्छ सबैको विश्वास छ यो चाहिँ निर्वाचनभन्दा अगाडि टुङ्गिन्छ
उहाँ हुनुहुन्थ्यो महाभियोग सिफारिस समितिका सदस्य रामबहादुर विष्ट
हवस् त श्रोता कार्यक्रम संसद गतिविधि आजलाई यति नै अर्को हप्ताको शुक्रबार बिहान 7:40 बजे विविध विषयका साथ उपस्थित हुने नै छौ तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी साथीहरू चन्दा विष्ट र अर्जुन श्रेष्ठसँगै म अच्युत अरियाललाई पनि विदा दिनुहोस् नमस्कार